हामी चाहिँ व्यवस्थाको प्रबन्ध अध्ययन गर्न अगाडि बढ्नेछौँ परमेश्वरको सहायताले। व्यवस्थाको प्रबन्धको सुरुवात त्यस बेला भयो जब परमेश्वरले इजरायललाई मोसाद्वारा चाहिँ व्यवस्था दिनुभयो। त्यो कहाँ भयो भने सिनै पर्वतमा, जब मिश्र देशबाट निस्केर उनीहरू सिनै पर्वतको फेदमा ठुलो छाउनी उनीहरूले बसाले। र यो प्रबन्ध चाहिँ प्रभु येशू ख्रीष्ट यो संसारमा आउनुभएर कलवरी क्रुसमा हाम्रो पापको लागि आफ्नो प्राण बलिदान नदिनु भएसम्मको समयसम्म नै यो व्यवस्थाको प्रबन्ध जारी रहेको हामी पाउँछौँ। त्यसरी यो लामो छ, झन्डै लगभग 1500 वर्षको कालखण्डलाई चाहिँ व्यवस्थाको प्रबन्ध भन्न सकिन्छ। यही समयमा बाइबलका अथवा पुरानो नियमका अधिकांश पुस्तकहरू लेखिए, अनि इजरायलको इतिहासलाई हामी जब अध्ययन गर्छौँ मोसाको समयदेखि लिएर उनीहरू उजाड स्थानमा 40 वर्ष यात्रा गरेको कुरा, त्यसपछि योशुको नेतृत्वमा उनीहरू प्रतिज्ञाको देशभित्र प्रवेश गरेर कब्जा गरेको कुरा, हामीले यहाँ पालनमा चाहिँ योशुको पुस्तक अध्ययन गर्दैछौँ कहिलेकाहीँ, अनि त्यसपछि न्यायकर्ताको कालखण्ड जो चाहिँ केही सय वर्ष लामो थियो, विभिन्न न्यायकर्ताहरू दिनुभयो परमेश्वरले, त्यसपछि राजाहरू दिन थाल्नुभयो परमेश्वरले। अनि तर इजरायल परमेश्वरबाट बाटो बिराउन थाल्यो, अझ पहिला पनि बिराइरहेको हो तर झन् अब चाहिँ चेतावनी पाउँदा पाउँदा पनि पश्चाताप नगरेकोले उनीहरूलाई कैदमा लगियो, निर्वासनमा लगियो। एकपटक असुरीहरूले उत्तरका 10 कुललाई लग्यो भने केही समयपछि दक्षिणको यहुदा कुललाई पनि बेबिलोनीहरूले चाहिँ लगे। अनि पुरानो नियम पढ्दै जाँदा त्यसपछि के पाउँछौँ, बेबिलोनी कैदबाट 70 वर्षपछि यरुब्बाबेल एज्रा नेहेमायाको समयमा चाहिँ सानो समूह 40,000-50,000 यहुदीहरू चाहिँ फर्केर फेरि मन्दिर पुनर्निर्माण गर्छन्, यरुसलेम निर्माण गर्छन्, इजरायलमा बसोबास गर्न थाल्छन्। अनि केही सय वर्ष बित्छ फेरि, अनि त्यसपछि चाहिँ सुसमाचारको पुस्तकहरूको घटनाहरू पढ्न थाल्छौँ। हामीले सुसमाचारको पुस्तकहरूलाई त पुरानो नियममा राख्दैनौँ, तर इजरायलको इतिहासमै पढ्छ यो, मत्ती मर्कुस लुका योहन्नामा हामी पढ्यौँ भने पुरानो नियमको इतिहास चाहिँ अगाडि बढिरहेको छ। त्यसैले अब यो ज्यादै लामो समय ओगटेको व्यवस्थाको प्रबन्धको सुरुमा चाहिँ मानिसको अवस्था कस्तो थियो त प्रस्थान 20 पल्टाउनु भएको छ, 2 पदमा हामी पढ्छौँ, सिनै पर्वतमा इजरायललाई परमेश्वर के भन्नुहुन्छ, परमप्रभु तिम्रा परमेश्वर म नै हुँ, मैले तिमीलाई मिश्र देशबाट दासत्वको घरबाट निकालेर ल्याएँ। अनि हामीले यो प्रबन्धको सुरुवात चाहिँ यसरी सिनै पर्वतमा चाहिँ हुन लागेको देख्दैछौँ। यहाँ चाहिँ व्यवस्था परमेश्वरले दिनुहुन्छ इजरायललाई। अनि इजरायलका सन्तानहरू उनीहरू लगभग 400 वर्ष इजरायलमा मिश्र देशमा बिताइसकेका थिए, र उनीहरूलाई परमेश्वरले लाल समुद्र पार गरेर उनीहरूलाई अचम्म प्रकारले ठुलो सामर्थ्यले छुटकारा दिनुभयो मिश्रीहरूबाट। मिश्रीको सेना चाहिँ जसले लखाटिरहेको थियो उनीहरू लाल समुद्रमा नै उनीहरू नाश भयो। उनीहरू चाहिँ सुक्खा जमिन भएर चाहिँ पार गरे लाल समुद्रलाई दुई भाग गरिदिनु भएकोले यो चाहिँ ज्यादै अद्भुत थियो। यो प्रस्थानको तीन अध्यायमा एकचोटि पठाउनुहोस् अनि दुईटा कुरा यहाँ हेर्नेछौँ। प्रस्थान तीनको आठ पदमा घरिघरि दुईटा कुरा चाहिँ हामी दोहोरिएको पाउँछौँ। आठ पदमा हेर्नुहोस् त, अनि उनीहरूलाई मिस्रीहरूको हातबाट छुटाउन अनि त्यस देशबाट निकालेर उनीहरूलाई एउटा असल र ठुलो देशमा अर्थात् दुध र मह बग्ने देशमा कनानी हित्ती एमोरी परिजी हिब्बी र यबुसीहरूको ठाउँमा पुर्याउन म ओर्ली आएको हुँ। निकाल्न र पुर्याउन सदरपदमा नि हेर्नुहोस् त, अनि मैले भनेको छु म तिमीहरूलाई मिश्रको कष्टबाट के गरेर निकालेर एउटा भाग थियो भए कनानी हित्ती एमोरी परिजी हिब्बी र यबुसीहरूको देशमा अर्थात् एउटा दुध र मह बग्ने देशमा के गर्नेछु पुर्याउनेछु। अब यो प्रतिज्ञा दिँदै हुनुहुन्छ निकाल्नेछु पुर्याउनेछु निकाल्नेछु र पुर्याउनेछु। अनि परमेश्वरले चाहिँ यो गर्न सक्नुहुन्छ र यो गर्नुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले विश्वास गर्नु पर्थ्यो किनभने यो प्रतिज्ञा दिनुभएको थियो एक, तर प्रतिज्ञा मात्र थिएन परमेश्वरले प्रमाण पनि देखाइसक्नु भएको थियो म सक्छु। उहाँले निकालेर पुर्याउनेछु भन्ने प्रतिज्ञा बाहेक लाल समुद्रलाई दुई भाग गरेर शक्तिशाली मिश्र देशको सेनाबाट छुटाउन परमेश्वर सफल हुनुभएको कुरा देखेर चाहिँ उनीहरूले विश्वास गर्नुपर्थ्यो अब हामी चाहिँ प्रतिज्ञाको देशमा पुग्नेछौँ। तर दुःख कुरा के भने जब हामी पन्ना पल्टाउन थाल्छौँ इजरायलले विश्वास गर्न एकदम गाह्रो मान्छ किनभने एकछिनपछि उनीहरू चाहिँ अलिकति मात्र पर पुगेका थिए पानीको समस्या हुन्छ। प्रस्थान पन्ध्र अध्यायमा पढ्नुहोस् त, इजरायलको अविश्वास अब हेर्न लागिरहेछ। व्यवस्था दिइसक्नु भएको छैन है, सिनाई पर्वततिर जाँदैछन् परमेश्वरको एउटा योजना छ तर बाटोमा यहाँ प्रस्थान पन्ध्रको बाइस पदमा यो तीन दिन मात्र भएको थियो उनीहरू चाहिँ लाल समुद्र पार गरेर हिँडेको यहाँ पढ्छौँ। तब मूसाले इजरायललाई हिँडाएर लाल समुद्रबाट निकालेर ल्याए र तिनीहरू सुरको उजाड स्थानतिर लागे अनि तिनीहरू उजाड स्थानमा तीन दिन हिँडे र कुनै पानी पाइएन। अलि पर गए त पानी त पाइयो तेइस पद, अनि तिनीहरू मारामा आइपुगे तर तिनीहरूले माराको पानी पिउन सकेनन् किनकि त्यो तितो थियो यसै कारण त्यसको नाम मारा भयो तितो। अनि त्यसैले के भयो अब चौबिस पद, अनि ती मानिसहरूले मूसाको विरोधमा यसो भन्दै गनगन गर्न थाले हामी के पिउँ। अब परमेश्वरले चाहिँ फेरि अर्को आश्चर्य कर्म गर्नुभयो, एउटा रुख देखाइदिनु भयो फाल्नु लगाउनु भयो मूसालाई त्यो पानीमा अनि त्यो पानी मिठो भयो। परमेश्वरले केही पनि गाह्रो छैन हाम्रो जीवनमा आउने तितो अनुभवलाई उहाँले मिठो बनाउन सक्नुहुन्छ भन्ने कुरा यहाँ देख्दैछौँ। तितो पानी मिठो भएको छ अनि उनीहरू अगाडि बढ्न थाले तर अलिकति पर पुग्छन् अब खानेकुराको समस्या हुन्छ। प्रस्थान सोह्रको एक पदबाट करिब एक महिनापछिको घटना अब पढ्न लागेछौँ। अनि तिनीहरू एलिमबाट हिँडे र मिश्र देशबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्र दिनमा इजरायलीहरूको सारा समुदाय एलिम र सिनाईको बीचमा भएको सिनको उजाड स्थानमा आइपुग्यो अनि त्यस उजाड स्थानमा इजरायलीहरूको सम्पूर्ण समुदायले मूसा र हारुनको विरोधमा गनगन गर्यो किनभने उनीहरूले नै अगुवाई गर्दै थिए। तीन पद, अनि इजरायलीहरूले उनीहरूलाई भने मिश्र देशमा हामी परमप्रभुको हातद्वारा मरेका भए असल हुने थियो। जब हामी मासुका कराईहरूको छेउमा बस्थ्यौं र अधाउन्जेल रोटी खान्थ्यौं, किनभने तपाईँहरूले यस सारा समुदायलाई भोकैले मार्नका निम्ति हामीलाई यस उजाड स्थानमा ल्याउनु भएको छ। अब विचार गर्नुहोस्, परमेश्वरले के प्रतिज्ञा दिनुभएको थियो? निकालेर ल्याउँछु अनि पुर्याउँछु, निकाल्छु पुर्याउँछु, प्रतिज्ञा यो थियो। तर उनीहरूले यो विश्वास गर्न सकिरहेछन्। उनीहरूले भन्छन् भोकेले मार्न हामीलाई निकालेर। अविश्वास चाहिँ यहाँ झन्झन कडा हुँदैछ। तितो पानीमा त गनगन मात्र गरेका थिए उनीहरू, यहाँ त मार्न ल्याएको हामीलाई भनेर यहाँ आरोप लाउँदैछ। अनि उनीहरू रिसाउँदैछन्, तर परमेश्वरले मनमा बर्साउनु भयो अनि उनीहरूले 40 वर्षमा मन्ना खाएर बाँचे। सम्भव परमेश्वरको प्रबन्ध चाहिँ यहाँ इतिहासमा भएको देख्छौँ। 20 लाख यहुदीहरूलाई चाहिँ उजाड स्थानमा परमेश्वर पाल्न सक्नुहुँदो रहेछ। उनीहरूको खेतीपाती थिएन, उनीहरू ठाउँ ठाउँमा विभिन्न अन्नहरू उमार्दै हिँडिरहेका थिएनन्। केवल माथि आकाशबाट हरेक दिन बिहान आउने मन्ना भन्ने रोटी उनीहरूले खाँदै बाँचे। परमेश्वरले उनीहरूलाई चाहिँ वास्ता गर्नुभयो। हेर्नुहोस्, व्यवस्था दिएको थिएन अहिलेसम्म पनि। अब उनीहरू अगाडि बढे, रोटी खान पाए, तर फेरि पानीको समस्या हुन्छ। स्थान 17:1 अब अघि केही समय बितेको छ। 17:1 अनि परमप्रभुको आज्ञा अनुसार इजरायलहरूको सारो समुदायले तिनीहरूका यात्राहरू मुताबिक सिनको जाड स्थानबाट यात्रा गरेर रफिदिममा पाल टाँगेर बसे। अनि त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन, त्यसै कारण मानिसहरूले मूसासँग झगडा गरेर भने, तपाईँहरू हामीलाई पानी दिनुहोस् र हामी पिउन पाऊँ। अनि मूसाले तिनीहरूलाई भने, तिमीहरू किन मसँग झगडा गर्छौ? तिमीहरू किन परमप्रभुलाई परीक्षा गर्छौ? त्यहाँ मानिसहरू पानीको निम्ति तिर्खाए र मूसाको विरोधमा गनगन गर्दै मानिसहरूले भने, हामीलाई, हाम्रा छोराछोरीहरूलाई र हाम्रा गाई बस्तुहरूलाई तिर्खाले मार्नका निम्ति किन तपाईँले हामीलाई मिश्रबाट निकालेर ल्याउनु भयो? यसरी उनीहरूको अविश्वास चाहिँ पहिले पछि देखिन्छ। उनीहरूलाई प्रतिज्ञा दिनु भएको थियो, प्रमाण पनि देखाउनु भएको थियो, म सक्छु अनि म चाहिँ निकाल्छु अनि तिमीहरूलाई पुर्याउँछु। अनि त्यो बेला पनि परमेश्वरले मूसालाई चाहिँ चट्टानलाई हिर्काएर पानी पिउन प्रबन्ध गरिदिनु भयो। अनि यो चाहिँ ज्यादै सुन्दर चित्र हो भनेर पनि थाहा छ। यीशु ख्रीष्ट हाम्रो लागि क्रुसमा हिर्काइनु भयो, हाम्रो लागि मर्नुभयो, अनि उहाँमा विश्वास गर्नेहरूले सित्तैमा जीवनको पानी पाउँछन्। उनीहरूभित्र पवित्र आत्मा बास गर्नुहुन्छ, उनीहरू कहिले तिर्खाउने छैन। तर यहाँ इजरायलीहरू यहाँ चाहिँ 3 पटक भइसक्यो, उनीहरू चाहिँ विश्वास उनीहरूसँग छैन। अनि बल्ल बल्ल उनीहरू चाहिँ सिनाई पर्वतमा आइपुग्छन्। उनीहरू मिश्र देशबाट निस्केको 3रो महिनामा उनीहरू त्यहाँ आइपुग्छन्। अनि उत्पत्ति 19 पर्वतको फेदमा उनीहरू चाहिँ बस्छन्। अब एकचोटि प्रस्थान 19 पठाउँदा हामी परमेश्वरले किन उनीहरूलाई सिनाईमा ल्याउनु भयो भने, परमेश्वरले उनीहरूलाई आफ्नो व्यवस्था, आफ्नो आज्ञाहरू दिन खोज्दै हुनुहुन्थ्यो। अनि उनीहरूको लागि चाहिँ एउटा विशेष सन्देश पनि थियो परमेश्वरको, ठुलो मिटिङ, ठुलो सभा यहाँ चाहिँ अब भएको छ। मोसा मध्यस्थ बीचमा परमेश्वर कुरा ल्याउने इजरायलीहरूलाई बताउने अनि 19:4 पदमा यहाँ पढ्छ मैले मिश्रीहरूलाई के गरे र कसरी मैले तिमीहरूलाई गरुडहरूका पखेटाहरूमा बोकेर तिमीहरूलाई आफै कहाँ ल्याए सो तिमीहरूले देखेका छौ त्यो अन्तिम शब्दहरूलाई विचार गर्नुहोस् त परमेश्वरले भन्नुहुन्छ तिमीहरूले देखेका छौ मैले तिमीहरूलाई कसरी छुटाएँ तिमीहरूलाई मैले प्रमाण दिएको छु मैले तिमीहरूको वास्ता गर्न सक्छु वास्ता गर्छु तिमीहरूलाई खुवाउन सक्छु पिलाउन सक्छु शत्रुबाट सुरक्षा दिन सक्छु एउटा बचेरालाई जस्तै मैले गरुडले बोकेर ल्याए जस्तै गरेँ भनेर भन्नुभयो अनि हो तितो पानीलाई गुलियो बनाएको उनीहरूले देखेका थिए खानेकुरा नहुँदाखेरि आकाशबाट मन्ना दिनुभएको देखेका थिए चट्टानबाट पानी दिनुभएको उनीहरूले देखेका थिए उनीहरू गनगनाए तापनि उनीहरूले अविश्वास गरे पनि परमेश्वर विश्वासयोग्य नै भइरहनु भयो बाइबलको एउटा महत्त्वपूर्ण सत्यता घरिघरि परमेश्वरको एउटा गुण के छ भने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ उहाँको प्रतिज्ञाहरूमा हामी विश्वासयोग्य नहुँदाखेरि पनि उहाँ चाहिँ विश्वासयोग्य भइ नै रहनुहुन्छ त्यति मात्र होइन उहाँ चाहिँ अनुग्रही पनि हुनुभयो त्यस्तो गनगन गरिरहेछ त्यस्तो भन्दैछ अब मोसाको विरोध गर्नु भनेको चाहिँ अब परमेश्वरको प्रतिनिधिलाई नै उनीहरूले विरोध गर्नु भनेको परमेश्वरकै विरोध गरेर त्यहाँदेखि मोसाले पनि त्यो बुझे तिमीहरू चाहिँ परमेश्वरलाई परीक्षा गर्दैछ तर परमेश्वरले उनीहरूलाई दण्ड दिनु भएन परमेश्वरले उनीहरूलाई त्यही नै अब म सखाप पार्छु तिमीहरूलाई भन्नु भएन पछि सुन्न थाल्छन् त्यस्तो कुराहरू व्यवस्था दिएपछि तर व्यवस्था दिनु अगाडि यो प्रतिज्ञा विश्वास गर्नु पर्थ्यो उनीहरू अब्राहमको सन्तान हुन् प्रतिज्ञाको प्रबन्ध अन्तर्गत उनीहरू बाँचिरहेका थिए परमेश्वर कृपालु नै हुनुभयो परमेश्वरको सामर्थ्य र महानतालाई देखेर पनि विश्वास नगर्नेहरूलाई 19:5 भए हेर्नुहोस् त परमेश्वरले अब तिमीहरूले देखेको छौ भनेपछि के भन्नुहुन्छ यसकारण 5 अब तिमीहरूले साँच्ची नै मेरो कुरा सुन्यौ एक र मेरो वाचा अथवा करार पालन गर्यौ दुई भने म के गर्छु उहाँले भन्नुहुन्छ सबै जातिहरू भन्दा याद गर्नुहोस् बाबेलबाट चाहिँ थुप्रो जातिहरूको सुरुवात भयो भनेको भाषीहरू अनि ती सबै जातिहरू भन्दा चाहिँ तिमीहरूलाई चाहिँ के गर्छु यहाँ भनेको छ सबै जातिहरूभन्दा बढी तिमीहरू नै मेरा निम्ति विशेष धन हुनेछ किनकि सारा पृथ्वी मेरै हो यहाँ परमेश्वरले चाहिँ उनीहरूलाई एउटा सम्झौता अथवा एउटा करार यहाँ चाहिँ एउटा बाचा भनेको छ बाँध्न लाग्नु भएको देखिन्छ कहिले पनि यस्तो गर्नुभएको छैन कोहीसँग कुनै पनि जातिसँग यस्तो प्रकारले चाहिँ गर्नुभएको थिएन करारहरू त दिनुभएको थियो नुआ र नुआको सबै सारा पृथ्वीलाई सँग पनि एउटा करार त उहाँले बाँध्नु भएको छ एकतर्फी करार है त्यो चाहिँ के भने म कहिले पनि जलप्रलय पठाउने छैन तर एउटा छुट्टै जातिलाई यसरी बाचा बाँधेर अरू सबै जातिहरूभन्दा विशेष जातिको रूपमा व्यवहार गर्ने कुरा त कहिले पनि यो नसुनेको कुरा थियो नौलो कुरा थियो अनि त्यो करारलाई चाहिँ मोसाको करार भनिन्छ जुन चाहिँ यहाँ अब सिनाई पर्वतमा बाँधिन लागेको थियो किनभने मोसा इजरायलको अगुवा थिए अब एकछिन यो करारको शर्तहरू के थिए हामी विचार गरौँ करार दुई पक्षको बिचमा हुन्छ त्यहाँ शर्तहरू हुन्छन् जुन चाहिँ त्यो दुवै पक्षले पालन गर्नुपर्ने केही शर्तहरू यो चाहिँ दुई पक्षीय शर्तहरू अथवा दुई पक्षकै सवालमा कुराहरू थिए यहाँ लेखेको छ कि 5 उनीहरूले इजरायलले चाहिँ यदि परमेश्वरको कुरा सुन्यो भने र यदि उनीहरू पालन गर्यो भने यसको मतलब शर्त चाहिँ यति थियो उनीहरूले परमेश्वरको कुरा सुन्नु पर्थ्यो र मान्नु पर्थ्यो अनि त्यति गर्यो भने उनीहरूलाई परमेश्वरले आशिष दिन्छु भन्नुभयो अब इजरायल यो करार मा खुशी थियो कि थिएन उनीहरूसँग यसमा हामी पालन उनीहरू पालन गर्ने इच्छुक थियो कि थिएन यहाँहरूसँग आठ पदमा पढोस् त पढौँ त अनि ती सबै मानिसहरूले एकसाथ जवाफ दिएर भने परमप्रभुले भन्नुभएको सबै कुराहरू हामी गर्नेछौँ अनि मोसाले मानिसहरूका वचनहरू परमप्रभुमा पुर्याए याद गर्नुहोस् मोसा चाहिँ घरिघरि सिनाई पर्वतको टाकुरामा जाने परमेश्वरको कुरा सुन्ने मानिसहरूका ल्याउने मानिसहरूको कुरा सुन्ने परमेश्वरका पुर्याउने धेरै पटक गर्छ यहाँ होइन लगभग सातचोटि उसले यो गरेको छ यो प्रस्थान पुस्तक पढ्दाखेरि माथि तल माथि तल दुई पटक चाहिँ चालिस दिनै बस्छ चालिस रात तर यहाँ चाहिँ अब मध्यस्थको रूपमा काम गर्दाखेरि इजरायलीहरूले भन्छन् हामी सबै कुरा पालन गर्नेछौँ कस्तो राम्रो सुनिन्छ है सबै पालन गर्नेछौँ उनीहरूले भन्दछ अनि उनीहरू चाहिँ हामी यो पालन गर्न चाहन्छौँ भन्दैछ अब एउटा कुरा व्यवहारिक कुरा यहाँ अध्ययन गर्न लागिरहेछ त्यो के भने आत्मविश्वासको खतरा यहाँ इजरायलीहरूको चाहिँ एउटा समस्या देख्दैछ त्यो के भने उनीहरूको आत्मविश्वासको खतरा एकछिन कुनै कुनै यहाँ घरिघरि आइरहेको छ जुन आउनु नपर्ने चिजहरू पहिला हाम्रो अध्ययनको हो प्रस्थान नौको के अरे उन्नाइसको आठमा हामीले त्यो पढ्यौँ अनि चौबिसमा पनि पढ्नु हुन्छ चौबिसको तिन तब मोसा आएर परमप्रभुका सबै वचनहरू र सबै नियमहरू मानिसहरूलाई बताए अनि सबै मानिसहरूले एउटै स्वरमा जवाफ दिएर भने परमप्रभुले भन्नुभएको सबै वचनहरू हामी गर्नेछौँ उनीहरूले अहिलेसम्म दस आज्ञा सुनिसके प्रस्थानको एक्काइस बाइस तेइस अध्यायमा भएको थुप्रै नियमहरू उनीहरूले चाहिँ त्यहाँ सुनिसकेको छ चाडहरूको बारेमा उनीहरूको सामाजिक नियमहरू अनि त्यहाँ अपराधहरूको बारेमा फसलबाट प्रभुलाई दिनुपर्ने बारेमा विश्राम दिनको बारेमा परदेशी विधवा टुनामुना गर्नेहरू यो सबको बारेमा चाहिँ जे जे नियम दिएको थियो हामीले पालन गर्छौँ भन्छ उनीहरू चौबिसको सात पद पनि पढ्नेछौँ अनि मोसाले के गरे उनले वाचकको पुस्तक लिएर मानिसहरूलाई पढी सुनाए लिखित रूपमा थियो अनि तिनीहरूले भने परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ भाग्यकारी हुनेछौँ शर्तमा साइन गर्नुपर्छ नि अथवा ल्याप्चे लगाउनुपर्छ उनीहरूले चाहिँ ल्याप्चे लगाउन थाल्छ है सबैले साइन गरे जस्तै भनौँ हामी गर्नेछौँ अब समस्या के भने यी मानिसहरूले ज्यादै आफैमा विश्वास गरे कहिले त्यस्तो गर्नुभएको छ ज्यादै आफैमा विश्वास कसैले पनि गर्नुभएको छैन है तपाईँहरूले ज्यादै आफैमा विश्वास म सकिहाल्छ नि गर्छु म सकिहाल्छ नि कति ठुलो कुरा हो व्यवस्था पाँच अध्यायमा जानुहोस् त एक्चुली यो प्रस्तावमा एकछिन हामी फर्किन्छौँ तर व्यवस्था पाँच अध्यायमा झन्डै चालिस वर्षपछि मोसाले त्यो घटनालाई फेरि कुरा गर्दैछन् यो नयाँ पुस्तालाई हो तर यहाँ व्यवस्था पाँचको सत्ताइस पदमा हेर्नुहोस् तपाईँ नै नजिक जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले जे भन्नुहुन्छ ती सबै कुराहरू सुन्नुहोस् अनि परमप्रभु हाम्रा परमेश्वरले तपाईँलाई जे भन्नुहुन्छ ती सबै कुराहरू तपाईँले नै हामीलाई भन्नुहोस् अनि हामी त्यो सुन्नेछौँ र पालन गर्नेछौँ अठाइस पद अनि जब तिमीहरूले मसँग कुरा गर्यो मोसाले भन्दैछ तब परमप्रभुले तिमीहरूका शब्दहरूको स्वर सुन्नुभयो परमेश्वरले सुन्नु हुँदो रहेछ जब हामी चाहिँ हुन्छ म त्यो गर्छु भनेर हामीले कुनै प्रतिज्ञा दिँदाखेरि परमेश्वरले सुनिरहनु भएको छ अनि परमप्रभुले मलाई भन्नुभयो मैले यी मानिसहरूका शब्दहरूको स्वर सुने जो तिनीहरूले तिमीलाई भने, तिनीहरूले जे जति भने त्यो तिनीहरूले ठिक भने, नराम्रो त भने छैन उनीहरूले, ठिक भने छ। समस्या चाहिँ के छ भने 29 पद, तिनीहरूमा यस्तै हृदय भइरहे त जसले गर्दा तिनीहरूले मेरो डर मान्ने थिए र सधैँ मेरा सबै आज्ञाहरू पालन गर्ने थिए। उनीहरूको मुखले भनेको त ठिक छ तर उनीहरूसँग हृदय छैन भन्दै हुनुहुन्छ परमेश्वर। परमेश्वरले हृदय जान्नुहुन्थ्यो, उनीहरूले मुखले भन्न त भने हृदय चाहिँ उनीहरूको पर छ। वास्तवमा चाहिँ नि इजरायलका सन्तानहरूले चाहिँ हामीहरू कति पापी छौँ भन्ने कुरा चाहिँ उनीहरूले बुझेको हुनु पर्थ्यो अहिलेसम्ममा, किनभने मिश्र देशबाट निस्केपछिको मात्र घटनालाई, यो 3 महिनाको घटना मात्र हेऱ्यो भने पनि के भएको थियो भने मन्ना जब परमेश्वरले वर्षाउनु भयो उनीहरूलाई जाँच्नु भयो, के भन्नुभयो भने मन्ना चाहिँ 6 दिन शनिबार बाहेक आउनेछ, बिहान बिहान बटुल्ने। अनि नियम दिनुभयो, एउटा नियम चाहिँ के भने रातभरलाई नराख्नु भन्ने एउटा नियम थियो, नत्र कुहिन्छ, भोलि दिइहाल्छ नि मलाई विश्वास गर, भोलि पाउँदैन कि भनेर रातभरि चाहिँ त्यो सञ्चय गरेर नराख्नु भन्ने एउटा नियम थियो। अनि अर्को नियम के थियो भने 6ौं दिनमा म दोब्बर दिनेछु, 7ौं दिनमा चाहिँ मन्ना आउने छैन। त्यसैले 6ौं दिनमा चाहिँ दोब्बर लिनु, 7ौं दिनमा चाहिँ बटुल्न जाने होइन नि, किनभने हुने छैन नि। अब दुईवटा सरल नियमहरू दिनुभएको थियो, अनि के भयो दुईटै तोड्यो इजरायलले। एक, उनीहरूले चाहिँ भाव होइन रोटी खान पायो भने उनीहरूले चाहिँ अब कतिले चाहिँ अब जम्मा भएको छ होइन भोलिलाई पनि राख्नु भने छ, रातभर नराख्नु भनेर, तर भोलिलाई राख्छ उनीहरूले। के हुन्छ, किरा परेर गनाउन थाल्छ। अनि परमेश्वरले भन्नुहुन्छ कहिलेसम्म यिनीहरूले मलाई विश्वास गर्दैन। त्यसपछि 6ौं दिन आउँछ, मजाले बटुल्छ दोब्बर, अनि त्यसपछि शनिबार त उनीहरूलाई भनिएको थियो भने छैन भनेर, तैपनि कोही कोही चाहिँ यसो हेर्न जान्छ, आउँछ कि उनीहरूको लोभी दिँदै उनीहरूले विश्वास गरिरहेछन्। यो अलौकिक हो, यो त्यत्तिकै भाव होइन, परमेश्वरले चाहिँ देखाइरहनु भएको छ 6 दिन दिन्छु 1 दिन दिन्न। त्यसैले यो लगातार यसरी नै परमेश्वरले गरेन, अनि सुरुमै उनीहरू विफल भए, उनीहरूले भत्याएन। त्यसैले छ नि उनीहरू जब यति जाबु एउटा दुईवटा मन्ना बटुल्ने दुईवटा सरल नियमहरू पालन गर्न नसक्ने युदीहरूले सबै पालन गर्छ भन्दैछ उनीहरू, भन्नु जे जे भन्नुहोस् भन्नु हामी सबै पालन गर्छ। उनीहरू यति आत्मविश्वासमा आफैमा भर परिरहेछन् ज्यादै थियो, अनि यो समस्या चाहिँ हामी मान्छेहरूको वास्तविक समस्या, उनीहरूको मात्र होइन। तरै पनि तिनीहरूले मौसाको कुरा सुनेनन्, तर तिनीहरूमध्ये कसै कसैले त्यसबाट केही बिहानसम्म राखे, अनि त्यसमा किरा परेर गनाए, अनि मौसा तिनीहरूसित क्रोधित भए। उनीहरूले त मानिरहेको थिएन, यो पहिल्यैको कुरा हो। अनि यस्तो भए 7ौं दिनमा कति मानिसहरू बटुल्नलाई बाहिर गए तर तिनीहरूले केही पाएनन्। तब परमप्रभुले मौसालाई भन्नुभयो, तिमीहरू कहिलेसम्म मेरा आज्ञाहरू र मेरा व्यवस्थाहरू पालन गर्ने इन्कार गर्छ? यो त सिनै पर्वतमा आउनुभन्दा अगाडिकै घटना हो, उनीहरूलाई देखाइसक्नु भयो उनीहरू सक्दैनन् भनेर। अब यो एउटा चित्रलाई यसो विचार गरौँ, यहाँ चाहिँ एउटा झुन्ड्याएको धागोमा झुन्ड्याएको एउटा गोलाकार बस्ती छ, एकातिर तान्यो भने त्यो चाहिँ एउटा विषमता भयो, अनि अर्कोतिर तान्यो भने त्यो अर्कोतिर विषमता भयो। अनि के भने हाम्रो मान्छेको स्वभावमै दुईतिर जानु पर्छ, बिचमा हुनुपर्ने, ठिकमा हुनुपर्ने, दुईतिर जानु कि त हामीले भन्छौँ म सक्दिनँ, म केही गर्न सक्दिनँ, म सक्दै सक्दिनँ भन्छौँ है, कि त म सब सक्छु भन्न थाल्छ। हामीले भन्नुपर्ने चाहिँ के भने विश्वासी भएर चाहिँ म ख्रिस्टद्वारा, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु, म आफै सक्दिनँ तर मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा सबै कुरा गर्न सक्छ। फेरि विचारको तिर प्रभुले भन्नुभयो, दागको बोट म नै हो, तिमीहरू चाहिँ हाँगा हो, ओहो कमजोर हाँगा मात्र, जो ममा रहन्छ बोट, अनि म उसमा म काम गर्छु उसमा उसैले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरूले केही गर्न सक्दैन। उनीहरूको विश्वास चाहिँ आफूमा केन्द्रित थियो पत्रुसको जस्तो। पत्रुसलाई विचार गर्नुहोस्, प्रभुले भन्नुभयो तिमीहरू सबै मलाई छोडेर जानेछौ आज रात। पत्रुसले भन्छ अरू सबैले छोडे पनि म चाहिँ तपाईँलाई छोड्ने छैन। कस्तो राम्रो है भन्न भन्नु, मुखको कुरा त राम्रो थियो नि, अरू सबैले छोडे पनि म तपाईँलाई छोड्दिनँ, उसले त अझ छप्छ, म ज्यान दिनु पनि तयार छु। त्यो पनि राम्रो हो, ज्यान दिनु तयार हुनु। तर के थियो भने पत्रुसको पनि ज्यादा आफैमा विश्वास थियो। प्रभुले त भन्नुभयो तिमी प्रार्थना गर, जागर हो, शैतानले तिमीलाई निपन्न खोजेको छ, म तिम्रोलाई प्रार्थना गर्छु विश्वास नटुटोस् भनेर। अनि प्रार्थना गर्ने बेलामा सुत्यो, अनि प्रभुलाई पक्रेर लगाएपछि उसले तीनपटक प्रभुलाई इन्कार गर्यो। त्यस्तै हुन्छ जब हामी आफैमा भरोसा गर्छौँ। हाम्रो क्रिस्चियन जीवनमा हामीले यस घटनाबाट चाहिँ सिक्नुपर्ने एउटा कुरा यो छ, आत्मविश्वासको खतरा। संसारमा त कस्तो आत्मविश्वास भएको मान्छे भनेपछि तारिफ गर्छ, मेरो छोराको त एकदम आत्मविश्वास छ। होइन, हामीलाई आत्मविश्वास छैन, हामीलाई चाहिँ परमेश्वरमाथिको विश्वास छ। यसले हामी आफै चाहिँ सक्दैन भनेर तपाईँको सबभन्दा ठुलो शत्रु को हो? जब ऐनामा हेर्नुहुन्छ जो देख्नुहुन्छ त्यही हो तपाईँको सबभन्दा ठुलो शत्रु हो। तपाईँले क्रिस्चियन जीवनमा बढ्दै जाँदा तपाईँ देख्नुहुन्छ कि तपाईँलाई सबभन्दा बाधा दिने चाहिँ तपाईँ आफै हो। तपाईँको आफ्नै इच्छा, तपाईँको पाप स्वभाव छ, तपाईँको आफ्नै विचारहरू, भावनाहरू, यसले चाहिँ हामीलाई कुजै बनाउँछ यदि हामीले चाहिँ पाठ सिकेनौँ भने। तर हामी त्यसो हुनु पर्दैन, हामीले चाहिँ आफूलाई प्रभु यीशुसँगै क्रुसमा मरेको ठान भनेको छ र ख्रिस्ट मेरो भित्र जिउनुहुन्छ, उहाँसँगै हामी बौरेर उठेको छौँ, उहाँलाई हाम्रो जीवन भनेर पहिरनु पर्छ, यो दिनहुँ गर्नुपर्छ, हामी लडेपछि फेरि गरिहाल्नुपर्छ। परमेश्वरले दिनुभएको यो व्यवस्थाहरूलाई चाहिँ एकचोटि विचार गरौँ। अब परमेश्वरले इजरायललाई चाहिँ एउटा ज्यादै बृहत, ज्यादै थुप्रै आज्ञाहरूको एउटा सङ्गालो नै सुम्पन्नु भयो सिनाई पर्वतमा। अनि युदीहरूले गनेर राखेछन् है, अनि 613 नियमहरू सबै पालन गर्छ भनेछ उनीहरूले। 613 नियमहरू भनिन्छ। अनि यस्तो खालको सुम्पने कार्य चाहिँ परमेश्वरले कसैलाई गर्नु, मिस्रीहरूलाई दिनु भएन यसरी। उहाँले बेबिलोनीहरू कुनै जातिलाई दिनु भएन, अमोरीहरू कसैलाई दिनु भएन, इजरायलको सन्तानलाई चाहिँ दिनुभयो। अनि त्यसमध्येमा चाहिँ धेरै जस्तो परिचित सबभन्दा महत्त्वपूर्ण भनौँ संरक्षणमा चाहिँ 10 आज्ञा, 10 आज्ञा भन्ने पनि छ, इजरायललाई दिनुभएको। अनि त्यसपछि अरू अरू आज्ञाहरू पनि छन्। तर के याद गरौँ भने परमेश्वरले आज्ञाहरू दिनुभएको यो पहिलो पटक थिएन। उहाँले आदमलाई पनि आज्ञा दिनुभएको थियो, नखाऊ त्यो रुखबाट, नुहलाई पनि आज्ञाहरू दिनुभएको थियो, जहाज बनाऊ अनि पशुहरूको बारेमा इत्यादि। अब्राहमलाई आज्ञा दिनुभएको थियो त्यो देश छोडेर जाऊ मैले देखाउने देशमा। अनि अरू इजरायलको सन्तानलाई पनि आज्ञाहरू दिनुभएको थियो, व्यवस्था दिनुभन्दा अगाडि नै क्या दिनुभएको थियो, जस्तै अघि हेरौँ मन्ना सम्बन्धी पनि। अब यहाँ आएर चाहिँ परमेश्वरले चाहिँ एकदम विशेष नियमहरूको विशेष सङ्घालो दिनुभयो, त्यसैले यो विशिष्ट छ, फरक छ त्यो कुरामा। पहिला केही नियमहरू दिनुभए तापनि सिनै पर्वतमा चाहिँ आफ्नो जातिलाई नियमहरूको यस्तो सङ्घालो दिनुभयो जसलाई चाहिँ एउटा विशेष नामै दिनुभएको छ, उहाँले मेरो करार भन्नुभएको छ यसलाई। यो प्रस्थान 19 को 5 अघि नै थियो, म यसो पढिदिन्छु यहाँबाट है समयको लागि। यसकारण अब तिमीहरूले साँच्ची नै मेरो कुरा सुन्यो र मेरो बाचा भनेको मेरो करार, मेरो बाचा, हामीले प्राय प्रयोग गर्ने शब्द चाहिँ करार हो, मेरो बाचा पालन गर्यो भने सबै जातिहरूभन्दा बढी तिमीहरू मेरो निम्ति विशेष धन हुनेछ, किनकि सारा पृथ्वी मेरै हो। यहाँ चाहिँ पल्टाउँ है प्रस्थान 34 यो के बुझ्न एकदम महत्वपूर्ण छ भने यो बाचा परमेश्वरले अरू कसैसित बाँध्नु भएको होइन भन्ने कुरा चाहिँ बुझ्न एकदम एउटा आधारभूत सत्यता हो। इजरायल जातिलाई मात्र दिनुभयो। प्रस्थान 34:27 पढ्छौ, तब परमप्रभुले मूसालाई भन्नुभयो, तिमीले यी वचनहरू लेख, किनकि यी वचनहरू अनुसार मैले को कोसँग बाचा बाँधेको छु भन्नुभएको छ। यहाँ यहाँ भन्नुभएको छ मैले तिमी भनेको मूसा र इजरायलसँग बाचा बाँधेको छु, अरू कुनै पनि जातिसँग होइन। अनि म पढिदिन्छु है, यहाँ माथि हेर्न सक्नुहुन्छ रोमी 9:4 ती इजरायलीहरू हुन् धर्म पुत्र हुने हक महिमा बाचाहरू व्यवस्था दिने काम परमेश्वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्, इजरायलको हुन् भने चाहिँ यो व्यवस्था यो बाचा अनि अरू विभिन्न बाचाहरू पनि दिनुभयो, तर यो मूसा करार अथवा व्यवस्था दिने काम चाहिँ इजरायलले दिएको। सेभेन्थ डे एडभेन्टिस्ट एउटा शिक्षकले चाहिँ भन्छ कि होइन, यो व्यवस्था यो 10 आज्ञा यो चाहिँ परमेश्वरले सबैलाई दिएको हो, त्यसैले यो चाहिँ यो अनि अझ उनीहरूले त यो पालन गरेर नै मुक्ति पाइन्छ, उनीहरूले आखिरमा त्यही नै सिकाउँछ, उनीहरूले जे भने पनि आखिरमा उनीहरूको आशय के छ, यो पालन नगरी मुक्ति पाइँदैन। अनि उनीहरूले चाहिँ व्यवस्था विश्राम दिन, त्यसैले सेभेन्थ डे 7 तर वास्तवमा यो इजरायललाई दिएको। अनि एउटा चाखलाग्दो कुरा अथवा तपाईँलाई प्रश्न हुनसक्छ, अनि तर त्यो नियमहरू त हामीले पनि पालन गर्नुपर्छ नि, मूर्ति पूजा नगरे इत्यादि होइन। नयाँ नियममा हेऱ्यो भने त्यो 10 आज्ञालाई मात्र कुरा गरौँ, मैले 10 आज्ञाको सबै आज्ञाहरू विश्वासीहरूलाई पनि दोहोऱ्याएको छ, 10 आज्ञाको रूपमा चाहिँ अथवा त्यो व्यवस्थाको रूपमा चाहिँ छैन, तर यो चाहिँ तिमीहरू ख्रिस्टमा भएकोले, तिमीहरू नयाँ सृष्टि भएकोले चाहिँ जसले चोर्दथ्यो अब उसले नचोरोस्, यो त 10 आज्ञा पनि छ, तर यहाँ चाहिँ आफ्नै आधारमा भनेको छ, मुक्ति पाएकाहरूलाई चाहिँ अर्कै आधारमा त्यही आज्ञाहरू दिएको छ, सबै आज्ञा एकटा बाहेक 9 आज्ञा चाहिँ सबैलाई सबै दोहोऱ्याएको छ नयाँ नियममा, तर विश्राम दिनको चाहिँ दोहोऱ्याएको छैन। त्यो तपाईँले चेक गर्न सक्नुहुन्छ है, अनि त्यस विषयमा सायद हामीले कुनै पनि बुँदाहरू सुनेछौँ पछि। अब मानिसको जिम्मेवारी के थियो त, सुरुमा मानिसको अवस्था हेऱ्यौँ, मानिसको जिम्मेवारी चाहिँ अब यो बाचा पालन गर्नुपर्थ्यो, पालन गर्यो भने उनीहरू आशिषित हुन्थे, यदि पालन गरेन भने उनीहरू श्रापित हुन्थे। हेर्नुहोस् है, यो व्यवस्थाको करार यस्तो छ, व्यवस्थाको पुस्तकको 6:1 पढिदिन्छु, अब ती आज्ञाहरू विधिहरू र नियमहरू यिनै हुन् जो तिनीहरूलाई सिकाउनु भनी परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको छ, यस उद्देश्यले कि तिमीहरूले तिनलाई त्यस देशमा पालन गर्न सक। अनि 2 र मैले तिमीलाई आज्ञा गरेका उहाँका सबै विधिहरू र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीले आफ्नो सारा जीवनभरि परमप्रभु तिम्रा परमेश्वरको डर मान्न सक। तिमीले तिम्रा छोराछोरी र तिम्रा नाता नातिनीले फलस्वरूप तिम्रो आयु लामो हुनेछ, उनीहरू पालन गर्नु पर्थ्यो। व्यवस्था 28 चाहिँ अब हामी पठाउँ, व्यवस्थाको पुस्तक 28 उनीहरूलाई के भन्यो भने अब पालन गर्यो भने आशिषित हुनेछ, पालन गरेन भने श्रापित हुनेछ। अनि एकदम स्पष्ट साथ नै यो अध्यायले यो देखाउँछ 28:1 अनि यस्तो हुनेछ परमप्रभु आफ्ना परमेश्वरका ती सबै आज्ञाहरू जो म आज तिमीलाई आज्ञा गर्दछु तिमीले होसियार साथ पालन गर्नका निम्ति उहाँको स्वर यत्नपूर्वक सुन्यो भने परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीका सबै जातिहरूभन्दा उच्च पार्नुहुनेछ 2 अनि तिमीले परमप्रभु तिम्रो परमेश्वरको स्वर ध्यानपूर्वक सुन्यो भने यी सबै आशिषहरू तिमीमाथि वर्षनेछन् र तिमीलाई भेट्टाउनेछन् 3 तिमी सहरमा आशिषित हुनेछौ र तिमी खेतबारीमा आशिषित हुनेछौ तिम्रो शरीरको फल तिम्रो जमिनको फल तिम्रा पशुहरूको फल तिम्रो गाईवस्तुको वृद्धि र तिम्रा भेडा बाख्राहरूको बगाल आशिषित हुनेछन् तिम्रो डालो तिम्रो पिठो मुस्ने आरी आशिषित हुनेछन् भित्र आउँदा तिमी आशिषित हुनेछौ र बाहिर जाँदा तिमी आशिषित हुनेछौ यस्तो भौतिक आशिषहरूको प्रतिज्ञा दिनुमा याद गर्नुहोस् यो हामीलाई दिएको प्रतिज्ञा होइन धेरै क्रिस्चियनहरूले भन्ठान्छन् कि यो प्रतिज्ञा चाहिँ मण्डलीको विश्वासीहरूलाई दिएको हो तर यहाँ कहीँ पनि त्यो लेखेको छैन यो चाहिँ इजरायललाई दिएको थियो त्यो भूमिमा उनीहरू एकदम आशिषित हुन सक्थे यसरी अनि थुप्रो अरू कुराहरू छन् यो 14 एक पछि अर्को उनीहरूको आशिषहरू सूचित गरिएको छ तर उनीहरूले पालन गरेन भने उनीहरू श्रापित हुनेछन् भन्ने कुरा चाहिँ 15 सुरु हुन्छ 15 हेर्नुहोस् त तब यस्तो हुनेछ परमप्रभु आफ्ना परमेश्वरका कतिवटा आज्ञाहरू रे सबै आज्ञाहरू सबै मान्छे भनेछन् उनीहरूले र उहाँका विधिहरू जो आज म तिमीलाई आज्ञा गर्दछु होसियार साथ पालन गर्नको निम्ति तिमीले उहाँको स्वर ध्यानसित सुनेनौ भने यी सबै श्रापहरू तिमीमाथि आइपर्नेछन् र तिमीलाई भेट्टाउनेछन् ठ्याक्कै उल्टो स्वरूपमा तिमी सहरमा श्रापित हुनेछौ तिमी खेतबारीमा श्रापित हुनेछौ तिम्रो डालो तिम्रो पिठो मुच्ने आरी श्रापित हुनेछन् तिम्रो शरीरको फल तिम्रो जमिनको फल तिम्रो गाईवस्तुको वृद्धि तिम्रो भेडा बाख्राहरूको बगाल श्रापित हुनेछन् मिश्र के अरे भित्र आउँदा तिमी श्रापित हुनेछ र बाहिर जाँदा तिमी श्रापित हुनेछौ अनि यहाँ थुप्रै अरू कुराहरू छन् एक दुईवटा कुरा त्यो हेर्नु राम्रो हुन्छ जस्तो कि 25 हेर्नुहोस् त तिम्रा शत्रुहरूको सामु परमप्रभुले तिमीलाई हार खुवाउनुहुनेछ तिमी तिनीहरूको विरोधमा एउटा बाटोबाट निस्केर जान्छौ तर तिनीहरूको सामुबाट 7 भाग्नेछ पृथ्वीका सबै राज्यहरूमा तिमी आतंकको कारण बन्नेछ अर्थात् उनीहरू शत्रुहरूको सामु चाहिँ पराजित हुनेछ भन्ने कुरा चाहिँ उनीहरूलाई चेतावनी दिँदै हुनुहुन्थ्यो अनि यहाँसम्म कि 32 हेर्नुहोस् त ठिक छ अथवा 36 हेर्नुहोस् त परमप्रभुले तिमीलाई र तिम्रा राजालाई जसलाई तिमीले आफू माथि नियुक्त गर्नेछौ एउटा जाति कहाँ लैजानुहुनेछ भनेको निर्वासनमा आफ्नो देश निगाला गरिनेछन् तिमीहरू जसलाई न तिमीले न तिम्रा पिता पुर्खाहरूले चिनेका छन् त्यहाँ तिमीले अरू देवताहरूको काठ र ढुङ्गाको पूजा गर्नेछौ 41 तिमीले छोराहरू र छोरीहरू जन्माउनेछौ तर ती तिम्रा हुने छैनन् किनकि ती कैदमा जानेछ यसरी एकदम किटान गरेर उनीहरूलाई चाहिँ थुप्रो कस्तो खालको आशिष पाउनेछ आज्ञा पालन गरेमा र कस्तो खालको श्राप पाउनेछ उनीहरूले पालन नगरेमा प्रश्न उठ्छ परमेश्वरले इजरायलको सन्तानलाई यी सबै आज्ञाहरू किन दिनुभयो उनीहरूलाई दुःख होस् भनेर होइन व्यवस्था 6:24 लेखेछ अनि सधैँ हाम्रो भलो होस् भनेर परमप्रभुले हामीलाई यी सबै विधिहरू पालन गर्न र परमप्रभु हाम्रा परमेश्वरको डर मान्न भनी आज्ञा गर्नुभयो तब उहाँले हामीलाई जीवित राख्नुहुनेछ जस्तो आजको दिनमा छ त्यसैले परमेश्वरले उनीहरूलाई आशिष दिनको लागि थियो अथवा उनीहरूको भलाइको लागि थियो अनि अघि हामीले के अरे व्यवस्था 28 पल्टाएको थियौँ अनि 1 हेर्नुहोस् त एकचोटि व्यवस्था 28:1 अनि म कुनै पनि पद चाहिँ तपाईँलाई पढाउन लगाइरहेको छैन, अनि यो स्क्रिनमा हेर्न सक्नुहुन्छ, समय अलि जोगाउनलाई त्यो गरिरहेको मैले 28:1 हेर्नुहोस् त, अनि यस्तो हुनेछ परमप्रभु आफ्ना परमेश्वरका ती कतिवटा आज्ञाहरू भनेको छ सबै, त्यसैले आंशिक आज्ञा पालन, कुनै चाहिँ पालन गर्ने हुने कुनै चाहिँ नगरे पनि हुने, त्यस्तो थिएन यो करार, सबै पूर्ण आज्ञा पालन गर्नुपर्ने परमेश्वर चाहनुहुन्थ्यो। प्रश्न तपाईँहरूलाई, के परमेश्वर बदलिनु भएको छ? छैन। मत्ती 28 एकचोटि पढ्दा हामीलाई मण्डलीको विश्वासीहरूलाई के लेखेको छ, मत्ती 28 यो महान आज्ञाको 20 प्रभुले यसरी भन्नुभएको छ, मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिमीहरूलाई पालन गर्न सिकाऊ। यो त परमेश्वरको इच्छा हो, परमेश्वरको सबै इच्छा असल छ, कुनै पनि त्यहाँ कमसल छैन, हामीले चाहिँ व्यवस्था गर्न मिल्ने, हाम्रो भलाइको लागि हो, तपाईँको भलाइको लागि हो, यति हामीले चाहिँ बुझ्नुपर्छ परमेश्वरको हृदय अनि उहाँको वचन हेर्दा। अब प्रश्न के उठ्छ भने, हामी गर्छौँ त भनेको छ उनीहरूले अनि आफ्नो विश्वासको खतरा पनि हेऱ्यौँ, कुरो उठ्छ, अब उनीहरूले पालन गर्न सकेन भने चाहिँ के हुन्छ, विफल भएको खण्डमा के गर्ने? प्रश्न चाहिँ के छ विफल भएको खण्डमा? अब परमेश्वरले चाहिँ अगाडिबाटै जान्नुहुन्थ्यो कि मानिसमा त्यो छैन जुन चाहिँ चाहिन्छ, उनीहरूको हृदय जान्नुहुन्थ्यो, अनि त्यसैले परमेश्वरले जब मूसालाई त्यो 10 आज्ञा र साथै सबै आज्ञाहरू व्यवस्था दिनुभयो, परमेश्वरले चाहिँ एउटा अचम्मको एउटा पाल बनाउनु पनि लगाउनु भयो, त्यो पाल चाहिँ भेटुने पाल थियो, त्यहाँ उनीहरूले बलिदानहरू चढाउन सक्थे, जुन बेला उनीहरूले पाप गर्थे उनीहरू बलिदान यसरी ल्याउन सक्छ भनेर उनीहरूलाई नियम दिनुभयो, लेवीको 1, 2, 3, 4, 5 यस्तो खालको पापको लागि यस्तो खालको बलिदान पुरा तोकेर दिनुभयो, पशु बलिदान, अनि यसरी चाहिँ उनीहरूको लागि पाप बलिको कुरा छ, दोष बलिको कुरा छ, विभिन्न पाप गरेको खण्डमा उनीहरूले चाहिँ बलिदान ल्याएर चाहिँ प्रायश्चित गर्न सकिन्छ भनेर चाहिँ परमेश्वरले गर्नुभयो, अनि ज्यादै महत्त्वपूर्ण थियो है। हो, हामीलाई थाहा छ पशुको रगतले पाप क्षमा हुँदैन, तर के बुझ्नुपर्छ भने, जुन अलिकति गाह्रो छ हामीलाई, कि इजरायलको सितको यो परमेश्वर करारमा चाहिँ पशु बलिदान एकदम महत्त्वपूर्ण थियो, अनि त्यसैले हामी पछि हेर्नेछौँ भविष्यमा 1000 राज्यमा फेरि इजरायल जो परमेश्वरको राज्य जुन यो सिनाई पर्वतबाट सुरु भएको हो त्यो चाहिँ अनि बिचमा हामी अध्ययन गर्नेछौँ, तर फेरि पशु बलिदान स्थापित हुनेछ, त्यसले पाप क्षमा खास हाम्रो दिने होइन त्यो हामीलाई थाहा छ, तर परमेश्वरको यो उनीहरूसितको करारमा र सम्बन्धमा चाहिँ यो पशु बलिदान बिना चाहिँ उनीहरू सुरक्षित थिएन, उनीहरू सुरक्षित हुन सक्दैन थिए, उनीहरूलाई सुरक्षा दिन्थ्यो, अनन्त मुक्ति पाउन सक्दैन थिए, स्वर्ग जाने होइन त्यसद्वारा, तर उनीहरू भौतिक रूपमा त्यो भूमिमा बाँच्नलाई चाहिँ त्यो बलिदान चाहिन्थ्यो नि। अब त्यो कुरा चाहिँ यसलाई त्यहीँ राखौँ है। त्यसैले परमेश्वरले प्रबन्ध गर्नुभयो उनीहरू विफल भएको खण्डमा। अब आज हामी विश्वासीहरूलाई पनि परमेश्वरले आज्ञाहरू दिनुभएको छ, अनि हामी विफल भएको खण्डमा के गर्ने? पहिलो योना 1:9 के लेखेको छ है, हामी त्यहाँ पढौँ, हामीले गर्ने चाहिँ यो हो, अनि यो चाहिँ प्रत्येक विश्वासीले चाहिँ राम्रोसँग यो बुझेको हुनुपर्छ र यो अभ्यास गरेको हुनुपर्छ, गरिरहनुपर्छ, यो बिना त कसरी परमेश्वरसित हाम्रो सङ्गति भइरहनु सक्छ र यो पद चाहिँ कसरी मुक्ति पाउँछ भनेर सिकाउन खोजिरहेको होइन,
यो पद चाहिँ मुक्ति पाइसकेको एउटा विश्वासीले कसरी विफल हुँदाखेरि परमेश्वरसित आफ्नो संगति चाहिँ कायम राख्न सक्छ। इजरायलले चाहिँ बलिदान ल्याउँथ्यो, हामीले चाहिँ पुरा भइसकेको बलिदानमाथि मानव हाम्रो हात राखेर, जसरी पुरानो नियमको विश्वासीहरूले चाहिँ अथवा इजरायलीहरूले चाहिँ बलिदानमाथि आफ्नो हात राख्थ्यो, आफ्नो पाप त्यसरी स्वीकार गर्थ्यो भने हामीलाई चाहिँ यसरी बताएको छ, हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। अनि यो चाहिँ जति महत्त्वपूर्ण छ, मानिसको विफलता अब अध्ययनको चरणमा पुगेको छ। प्रस्थान 32 अध्यायमा जाउँ। प्रस्थान 32 अध्याय को 8 पदमा मूसा चाहिँ 40 दिन 40 रात सिनाई पर्वतको टाकुरमा परमेश्वरसँग भएको बेलामा तल फेदमा चाहिँ के भइरहेको थियो, परमेश्वरले भन्नुभयो मैले तिनीहरूलाई आज्ञा गरेको बाटोबाट तिनीहरू चाँडै भड्किएर गएका छन्, चाँडै तिनीहरूलाई आफ्नो निम्ति एउटा ढालिएको बाछा बनाएका छन्, त्यसलाई दण्डवत गरेका छन् र त्यसलाई बलि चढाएर भनेका छन्, हे इजरायल यी तिम्रा ईश्वरहरू हुन् जसले तिमीलाई मिश्र देशबाट निकालेर ल्याए, सुनको बाछा बनाए। उनीहरू चाहिँ विफल भए मात्र होइनन्, चाँडै विफल भए, यति चाँडो ओर्लनु पनि पाएको थिएन मौसा माथिबाट, उनीहरूले चाहिँ यो गरिसके। हामी मानव जातिको एउटा झलक यहाँ पनि देखिरहेछौँ, यति चाँडो छ हामी बाटो बिराउनलाई, सजिलो छ तपाईँलाई, परमेश्वरले चाहिँ आफ्नो वचनमा चाहिँ देखाइरहनु भएको छ। अनि त्यसैले हामी अझ पढ्दै जान्छौँ, अलिकति समय बित्छ, न्यायकर्ताको समय आउँछ योशुपछि होइन, अनि त्यो बेलामा के हुन्छ 21:25 म पढ्दिनेछु, ती दिनहरूमा इजरायलमा कुनै राजा थिएन, हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्थ्यो। 300-400 वर्ष बितेको थियो मूसापछि लगभग, अनि सबैजना आफूलाई आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्न थालिसके। त्यसपछि राजाहरूको समय आउँछ इजरायलमा, अनि दोस्रो राजा 17:12 लेखेको छ, राजाहरूको समयमा कि अझ केही समय बितेपछि, किनकि उनीहरूले मूर्तिहरूको पूजा गरे जसको विषयमा परमप्रभुले उनीहरूलाई भन्नुभएको थियो तिमीहरूले यस्तो कुरा नगर्न, हुन्छ हामी गर्दैनौँ भनेको थियो, हामी सब पालन गर्छौँ भनेको थियो, उनीहरू चाँडै विफल भइ नै रहे, अझ विफल भए। अनि राजाहरूको समय पछि निर्वासनको समय आयो, त्यसपछि फर्केर आयो 100, 200, 300, 400 लगभग वर्ष पछि चाहिँ प्रभु येशु आउनुभयो, मसीह आउनेछन् भनेर लेखिएको थियो। अनि त्यही यहुदीहरू जसलाई यो व्यवस्था दिएको थियो हामी पालन गर्नेछौँ भनेको थियो, अनि मसीह आउनेछन् भन्ने प्रतिज्ञा पनि थाहा थियो उनीहरूलाई, उनीहरूले उहाँलाई क्रुसमा टाँदे। त्यसैले हामी देख्छौँ कि व्यवस्थाको प्रबन्धमा पुरै विफल भएको छ, उनीहरूले चाहिँ आफू विफल भएको कुरा चाहिँ पुरै यो इतिहास नै हेर्नुहोस् तपाईँ है लेखेको छ। त्यसैले अचम्म छ यो बाइबल, म घरिघरि भन्छु इजरायलीहरूले लेख्ने पुस्तकै होइन, कसले लेख्छ हामी यसरी विफल भयौँ, यसरी बाघी भयौँ, यसरी हठी भयौँ, यसरी हामीले चाहिँ विद्रोह गऱ्यौँ, यसरी हामीले चाहिँ नराम्रो भयौँ, यति नराम्रो छ हामी, कसले लेख्छ आफ्नो बारेमा यसरी? परमेश्वरले लेखाउनु भएको किताब हो यो, परमेश्वरको वचन हो भन्ने एउटा बलियो प्रमाण चाहिँ यही हो। इजरायलको इतिहास। यसरी अनि प्रभु येशूलाई जब क्रुसमा टाङ्ने एकदमै उनीहरू चाहिरहेको थियो, क्रुसमा टाङ्दियो, क्रुसमा टाङ्दियो, त्यसमा हामीलाई बराबर छोडिदियो। अनि पिलातसले त्यो गर्न चाहिरहेको थिएन, के दोष थियो उसको, हात पनि धुन्छ इत्यादि गर्छ। तर जुन यहुदीहरू यहाँ पिलातस कहाँ गएका थिए, हेर्नुहोस् उनीहरू व्यवस्थालाई चाहिँ पालन गर्नेहरू भनेर ठान्थे थिए। अनि तपाईँले एकचोटि पल्टाउनुहोस् है, योभन्दा अठार अध्यायमा, योभन्दा अठार अध्यायमा चाखलाग्दो चाहिँ योभन्दा अठारको अठाइस पदमा, त्यसपछि तिनीहरूले येशूलाई काइफा कहाँबाट राजभवनमा लगे। राजभवनमा अब पिलातस छ, ऊ अन्य जाति हो, रोमी हो। अनि बिहान पख थियो, अनि अब अन्य जाति कहाँ गयो भने त अशुद्ध भइन्छ, उनीहरूले यसरी सोच्दैछ। अनि अशुद्ध नहौ तर निस्तार चाडको भोज खान सकौँ। ओहो, उनीहरू व्यवस्था पालन गर्नेहरू, निस्तार चाडको भोज पनि खान सकौँ भनेर तिनीहरू आफै चाहिँ राजभवनभित्र पसेन, अलग्गै बसेका छ, चोखो रहेछ उनीहरू। तर अर्कोतिर चाहिँ व्यवस्थाको पनि प्रभु, इजरायलको निर्माता मसिहा परमेश्वरकै पुत्रलाई चाहिँ उनीहरू क्रुसमा टाङ्नलाई चाहिँ भरमग्दुर प्रयास गरिरहेछन्। अनि एउटा चाहिँ के जस्तो भने, एकजना मान्छे चाहिँ बन्दुक लिएर ब्याङ्क लुट्न जान्छ, अनि भित्र जाँदा ऊ ब्याङ्क एकदम सफा हुन्छ, टिलिको टल्के हुन्छ नि, जुत्ता अलिकति फोहोर रहेछ, अनि जुत्ता अलिकति सफा गर्छ उसले, अनि भित्र गएर चाहिँ गोली ठोकिदिन्छ यसलाई, एकजना मान्छेलाई, पैसा लुटेर निस्किन्छ। अब ब्याङ्क फोहोर नहोस् भनेर चाहिँ खुट्टा चाहिँ पुस्ने, तर एकजनालाई हत्या गर्ने, लाखौँ रुपियाँ चोरेर जान पनि सक्ने, जस्तै हो यो चाहिँ। यो मान्छेहरू चाहिँ यहुदीहरू जसले चाहिँ आफूलाई चाहिँ अशुद्ध नहोस् भनेर चाहिँ पिलातसको राजभवनभित्र पस्दैन, तर आफ्नै मसिहालाई चाहिँ मार्छन्। एक्चुली मत्ती 22 अध्यायमा 23 अध्यायमा हेर्नुहोस् त, यो खालको हृदयलाई चाहिँ प्रभुले यसरी बयान गर्नु, मत्ती 23 अध्याय अनि 23 पदमा, मत्ती 23 पदमा हामी पढ्छौँ, हे शास्त्री र फरिसीहरू हो, कपटीहरू हो, तिमीहरूलाई धिक्कार। हेर्नुहोस्, परमेश्वरले पापीहरू बचाउन सक्नुहुन्छ, तर कपटीहरू जो आफ्नो कपटमा लागिरहन्छन् उनीहरूलाई बचाउन सकिँदैन। पाप स्वीकार गर्नै पर्छ, इमान्दार हुनै पर्छ परमेश्वर आउनलाई। त्यसैले धिक्कार भन्नुहुन्छ देखावटीहरूलाई, किनभने तिमीहरू पदिना, सुप र जिराको दशौं अंश चाहिँ दिन्छौ व्यवस्था, तर व्यवस्थाका झन गहकिला कुराहरू न्याय, दया र विश्वास चाहिँ छोडिदिएका छ। यी कुराहरू तिमीहरूले गर्नै पर्थ्यो, त्यो व्यवस्थाको आज्ञाहरू गर्नै पर्थ्यो 613 अनि ती कुराहरू पनि नछोड्नु पर्थ्यो। हे अन्धा अगुवाहरू हो, तिमीहरू भुसुनालाई चाल्दछौ तर उँटलाई निल्दछौ। चियामा तपाईँले भुसुना भेट्टाउनु भयो है, ओहो भुसुना पर्यो भनेर भुसुनालाई चाहिँ छानेर निकाल्नु भयो, तर चियामा उँट भेट्टाइँदाखेरि चाहिँ खरलप्पै खानुभयो तपाईँ भने जस्तो हेर्छ, अथवा उहाँले चाहिँ एउटा उनीहरूको समस्या देखाउँदै हुनुहुन्छ परमेश्वरले। अब यसको मतलब चाहिँ सबै एक एक यहुदी चाहिँ विफल भयो भनेको होइन, त्यहाँ कति यहुदीहरू थिए जसले चाहिँ परमेश्वरलाई उनीहरूले विश्वास गरेर उनीहरू चाहिँ परमेश्वरको सहायताले, परमेश्वरले उनीहरूभित्र काम गर्नुभएर सामर्थ्य पाएर उनीहरूले चाहिँ परमेश्वरको व्यवस्थामा हिँडेका छन्। त्यस्तै भनिएको छ बप्तिस्मा दिने योहन्नाको बुवा आमा उनीहरूको बारेमा चाहिँ उनीहरू व्यवस्थामा निर्दोष थिए भनेछ। यसको मतलब चाहिँ उनीहरू कहिले पाप गरेन भने होइन, तरिपनि सिद्ध रूपमा त होइन, तैपनि उनीहरू चाहिँ जुन प्रबन्धमा चाहिँ एउटा जिउने नियम दिनुभएको थियो कि त्यसरी बुझ्नुपर्छ। मुक्ति पाउने नियम थिएन त्यो कहिले पनि, हाम्रो अर्को क्लासमा अध्ययन गर्नेछौँ। त्यो चाहिँ एउटा जीवन जिउने नियम थियो, व्यवस्थाको प्रबन्ध। अहिले चाहिँ हामी जीवन जिउने नियम चाहिँ व्यवस्था होइन, अनुग्रहले हो भन्ने कुरा चाहिँ हामी अध्ययन गर्नेछौँ पछि। अनि त्यसैले उनीहरू त्यस अन्तर्गत विफल हुँदा उनीहरूले बलिदान चढाउने, अनि उनीहरू ठिक हृदयले त्यो चढाइनु पर्थ्यो। यसैया एकध्या होइन, त्यो त्यत्तिकै हृदय ठिक तरिकाले चढाएको त परमेश्वरलाई घृणित हो बलिदान, त्यो भन्नुभएको छ उहाँले होइन। दुष्टको बलिदानलाई पनि उहाँले घृणा गर्नुहुन्छ, यस्तो पदहरू छन्। अनि कोही कोही थिए त्यस्ता व्यक्तिहरू, तर समग्रमा चाहिँ इजरायलका सन्तानहरूले परमेश्वरको पवित्र व्यवस्थालाई चाहिँ पालन गर्न विफल भयो, त्यसैले परमेश्वरले इन्साफ पठाउनु भयो। अनि त्यो चाहिँ विभिन्न चरणहरूमा भयो। मुख्य गरी तीन ठुला इन्साफहरू पठाउनु भयो इजरायललाई। पहिलो चाहिँ अश्शूरीको निर्वासन अघि भनेको थियो, 722 ईसापूर्वमा चाहिँ अश्शूरीहरूले उत्तरको 10 कुलहरूलाई चाहिँ कैदमा लगेर गए। अनि त्यसको 100 वर्षभन्दा अलिक बढी भइसकेपछि फेरि दक्षिण राज्यले सिकेन, परमेश्वरले भरिघरि भन्नुभयो तिमीहरूको उत्तरको बहिनीलाई हेरेर त्यसबाट सिक्नु पर्दैन भनेर भविष्य वक्ताहरूले उनीहरूलाई थुप्रो चेतावनी दिए है। पुस्तकहरू अगमवक्ताको पुस्तकहरूमा त्यो पाउँछ, तर उनीहरू मानेनन्। अनि बाँकी पनि लगिए उनीहरू चाहिँ बेबिलोनमा ईसापूर्व 605। अनि त्योभन्दा अलिकति अगाडि आएर चाहिँ अझ अथवा जस बेला पटक पटक नबुकदनेस्सर राजा आएर चाहिँ त्यहाँ यरुसलेमलाई ध्वस्त पार्दै मन्दिर जलाइदिए इत्यादि। अनि उनीहरू फर्केर आए 70 वर्षपछि, सानो सङ्ख्या अघि भनिएको थियो 50,000 जति। अनि फेरि इजरायलमा केही मानिसहरू थिए यहुदीहरू, त्यसपछि प्रभु यीशु आउनुभयो, उहाँलाई क्रुसमा टाङ्गिदिए। अनि प्रभुले के भन्नुभएको थियो कि अब चाहिँ यस्तो हुनेछ, मत्तीको 23 अध्यायमा पठाउनुहोस् न, यहीँ चाहिँ रहेछ हामी मत्ती 23 अध्याय अनि 37 पदमा प्रभु यीशुले भन्नुहुन्छ, हे यरुसलम यरुसलम, त भविष्य वक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मणि बटुल्छे, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरे, तर तिमीहरूले इच्छा गरेनौ। हेर 38 पद, तिमीहरूको घर तिमीहरूको निम्ति उजाड छोडिन्छ। 24 अध्यायको 1 पद त 2 पद, अनि यीशु बाहिर निस्केर मन्दिरबाट जानुभयो, अनि उहाँका चेलाहरू उहाँलाई मन्दिरका बनावटहरू देखाउन उहाँका आए। अनि यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू यी सबै कुराहरू देख्दैनौ? म तिमीहरूलाई साँचो भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन जो फ्याँकिने छैन। इन्साफ आउँदैछ भनेर प्रभु यीशुले भन्नुभयो, अब जसमा चाहिँ यो मन्दिर पुरै ध्वस्त पारिनेछ, सहर उजाड छोडिनेछ, उनीहरू निर्वासनमा अथवा उनीहरू चाहिँ छरपुष्ट पारिनेछ। त्यो चाहिँ 70 एडीमा भयो, यीशुसम्म 70मा। यो चाहिँ रोमी सेना आयो प्रभु यीशुलाई क्रुसमा टाँगेको त्यो लगभग 40 वर्ष पछाडि यो भयो, अनि ध्वस्तै गरिदियो। अनि चाखलाग्दो एउटा कुरो के छ भने, यो ढुङ्गाको बारेमा, जुन ढुङ्गाहरू यो मन्दिर चाहिँ त्यो यरुसलेम डाँडामाथि चाहिँ कसरी बनाएको थियो भने, त्यो पहाडको माथिल्लो भागलाई चाहिँ फराकिलो बनाइएको थियो। फराकिलो बनाउँदाखेरि चाहिँ वरिपरि चाहिँ ठुलो पर्खाल लगाइएको थियो, पर्खालै अल्गो है। अनि त्यो पर्खालको भाग जुन यो हेरोद राजाले एकदमै विशाल बनाइदिएको थियो धेरै वर्ष लगाएर, अनि त्यो पर्खालको भाग त्यो भइहाल्यो, त्यसमाथिको सम्म ठाउँमा चाहिँ मन्दिर थियो। तर प्रभुले के भन्नुभएको थियो नि, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन। अनि पोर्साल इजरायलमा चाहिँ खिचिएको यो फोटो हो, जुन ढुङ्गाहरू त्यहाँ देख्नुहुन्छ त्यो चाहिँ त्यो माथिबाट खसालेको ढुङ्गा हो रोमीको सिपाहीहरूले। अनि यो कसरी जस्ताको तस्तै रह्यो भन्नुहुन्छ भने, यो सब पुरियो, धेरै अनि पुरियो, अनि धेरै वर्ष भएको छ नि यो उत्खनन गर्दाखेरि जस्ताको तस्तै अवस्थामा थियो। रोमीहरू, रोमी सेनाले त्यहाँबाट हरेक ढुङ्गा चाहिँ उनीहरूले फ्याँकेको। अब अन्तमा चाहिँ छोटो है, समय निकै धैर्य गर्नुभयो तपाईँले, अब अझ अलिकति धैर्य गर्नु होला है। आज हामीलाई परमेश्वरका आज्ञाहरू छन्, हामीलाई पनि हामीलाई व्यवस्थाको आज्ञाहरू होइन, हामीलाई नयाँ नियममा आज्ञाहरू दिएका छन्, थुप्रै आज्ञाहरू दिएका छन्। जस्तै योहन्ना 14 एकचोटि पल्टाउँ, प्रभु येशूले योहन्ना 14:15 यसरी भन्नुभयो, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। अनि 15:14 प्रभु येशूले यसरी पनि भन्नुभयो, म तिमीहरूलाई जे जे आज्ञा गर्दछु तिमीहरूले ती पालन गर्यो भने तिमीहरू मेरा साथी हो। त्यसैले एउटा कुरा के भन्नुहुन्छ भने, प्रभु येशूलाई हामी प्रेम गर्छौँ भने हामी उहाँको आज्ञाहरू पालन गर्छौँ। अनि अर्को कुरा, यदि हामी उहाँको आज्ञाहरू पालन गर्छौँ भने हामी चाहिँ प्रभु येशूको मित्र हौ। संसारसितको मित्रता चाहिँ के हो भनेको छ साँच्चै कसैले याद छ? परमेश्वरसितको शत्रुता हो। त्यसैले विश्वासीहरू त उहाँको मित्रहरू, साथी भनेको छ। यस्तो प्रिय शब्द प्रयोग गर्नुभएको छ हाम्रो प्रभुले। अनि पल्टाउनु पर्दैन, लुका 6:46 अनि तिमीहरू किन मलाई हे प्रभु भन्दछ तिमीहरू र मैले भनेको कुराहरू चाहिँ पालन गर्दैनौ? यदि उहाँ साँच्चै हाम्रो प्रभु हो भने हामी उहाँको आज्ञा त पालन गर्छौँ। त्यो बुकले मात्र भन्नेहरूले हो, पालन नगर्नेहरू। पहिलो आज्ञा चाहिँ, यदि तपाईँ विश्वास गर्नुभएको छैन अहिलेसम्म, प्रभुलाई चिन्नु भएको छैन भने, तपाईँले लिन सक्ने एउटा कुरा यहाँ छ। पहिलो उन्ना 3:23 के भनेको छ भने, अनि उहाँको आज्ञा यही हो, उहाँका पुत्र येशू ख्रिस्टको नाममा हामीले विश्वास गर्नुपर्छ। त्यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ, तपाईँले यो रोज्नुपर्छ। तपाईँले आफ्नो पापलाई महसुस गरेर, परमेश्वर सामु दोषी देखेर चाहिँ तपाईँ उहाँतिर हेर्नुहोस्, अनि उहाँले तपाईँको लागि क्रुसमा गरिदिनु भएको त्यो महान कार्यलाई राम्ररी विचार गर्नुहोस्। तपाईँकै लागि उहाँ मर्नुभयो, तपाईँले विश्वास गर्नुहोस् कि उहाँको रगतले चाहिँ सबै तपाईँको पापहरू क्षमा हुन्छ। यो हो तपाईँले गर्नुपर्ने, उहाँको नाममा विश्वास गर्नुपर्छ। मुक्ति पाउन के गर्नुपर्छ भनेर सोधेको थियो, प्रभु येशू ख्रिस्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ। तपाईँले यदि मुक्ति पाउनु भएको छैन आजसम्म भन्यो भने दोष तपाईँकै हुन्छ, किनभने मुक्तिदाताले त तपाईँको लागि गर्नुपर्ने सबै गरिसक्नुभयो, अब काम तपाईँको हो। तपाईँ विश्वासी हुनुहुन्छ भने फिलिपी 2 एकचोटि पढौँ, फिलिपी 2 नयाँ नियमको विश्वासीलाई हामीलाई दिएको आज्ञाहरू छन्, अनि हामीले कसरी पालन गर्ने यो आज्ञाहरू यहाँ बताइएको छ। फिलिपी 2:13 यो पद तपाईँको हृदयमा अलिकति छिर्यो भने चाहिँ तपाईँलाई ठुलो उत्साह हुनेछ, जसरी मलाई पनि ठुलो उत्साह भयो जब पहिलोचोटि यो पदको आशय मैले बुझेँ। फिलिपी 2:13 लेखेको छ, किनकि तिमीहरूभित्र, यो विश्वासीहरूभित्र, तिमीहरूभित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। अनि यसलाई छ नि, यो अनुवादमा केही कमजोरी छ, त्यसैले मैले यसरी अनुवाद गरेको छु, एकचोटि अगाडि हेर्नुभयो भने, अनि यसरी अनुवाद गरेको भए स्पष्ट हुन्थ्यो, अनि मैले अनि तपाईँले बुझ्नुहुन्छ जस्तो लाग्छ अझ राम्रोसँग। किनकि उहाँको शुभ इच्छा अनुसार, अनि उहाँको इच्छा छ, हामीलाई थाहा छ उहाँको आज्ञाहरू, अनि उहाँको शुभ, यो राम्रो भलो इच्छा छ, दुवै इच्छा गर्ने एकै इच्छा गर्न र काम गर्न भनेको ल म पालन गर्छु मात्र होइन तर पालन गर्न सक्न पनि के हामी गर्छौँ भन्नु त एउटा कुरा तर त्यो पालन गर्न सक्न पनि यहाँ भनेको छ दुवै यो दुईटै कुरा एक चाहिँ इच्छा गर्न र दोस्रो चाहिँ त्यो पुरा पनि गर्न काम गर्न त्यसपछिको तिनवटा शब्द मैले निलो रङलाई त्यसो के लेखेको छ त्यहाँ तिमीहरूभित्र काम गर्नु भने विश्वासीभित्र नै यस्तरी परमेश्वरले यो काम गर्न काम गर्छु भन्नुभएको छ दि हामीले दियौँ भने कि हामीले उहाँको आज्ञा पालन गर्न हामीलाई इच्छा मात्र हुने होइन त्यो पालन गर्न पनि सक्नेछौँ यो पदले त त्यही भनिरहेको देख्छ दुवै इच्छा गर्नु र काम गर्न के अरे तिमीहरूभित्र काम गर्नु भने परमेश्वर नै हुन्छ त्यसैले अघिको फिलिपी चारको तिर तिमीहरूलाई अथवा मलाई शक्ति दिनुहुने यहाँभित्र काम गर्नु शक्ति दिनुहुने ख्रिस्टद्वारा म सब गर्न सक्छु त्यसैले तपाईँ एउटा क्रिस्चियन हुनुहुन्छ है तपाईँलाई प्रभुको आज्ञाहरू थाहा छ अनि तपाईँले चाहिँ अब कसरी यो पालन गर्नलाई चाहिँ अगाडि बढ्नुपर्ने रहेछ उहाँमा भर पर्दै तपाईँभित्र काम गर्नुहुने प्रभुमा भर पर्नु त सक्नुहुन्न तपाईँ मैले प्रयास गर्ने भन्नुहुन्छ मैले प्रयास गर्ने भन्नुहुन्छ तै पनि फेल भइरहन्छ अनि तपाईँहरूलाई प्रश्न उठ्छ यो कसरी पुरा हुन्छ त यो चाहिँ हामीभित्र काम गर्ने परमेश्वरद्वारा मात्र हामीले सक्छौँ हामी यो योभन्दा अलिकति पनि असल छैन त्यसैले ज्यादै सुन्दर सत्यता हो जुन चाहिँ म अहिले पढ्दिनँ तर हिब्रु 13:21 पनि यही तरिक यही सत्यतालाई चाहिँ व्यक्त गरिएको छ त्यसैले अन्तमा हामीले आज्ञाकारी नानीहरू छोराछोरीहरू भएको चाहनुहुन्छ परमेश्वरले त्यसैले यहाँ लेखेको छ आज्ञाकारी नानीहरूले चाहिँ आफूलाई आफ्नो अज्ञानतामा गरिएका अविश्वासी हुँदाखेरिको गरिएका पहिलेका अभिलाषहरू अनुसारको नबनाऊ प्रभुले सहायता गर्नुभएको छ प्रार्थना गरेर